فرمایا تین کام ایسے ہیں، یا ایھا الذین آمنوا اصبروا وصابروا ورابطوا، صبر کرو انفرادی زندگی میں، وصابروا معاشرتی زندگی میں جہاں تم نے جڑ جانا ہے، مل جانا ہے. انسان ایک ایسا موجود ہے کہ جس کو خداوند عالم نے ایسے ڈیزائن کیا ہے، اس کی خلقت ایسے رکھی ہے کہ وہ دوسروں کے ساتھ مل کر اپنی زندگی کی بقا چاہتا ہے. آپ شادی کرتے ہیں تاکہ آپ کی نسل باقی رہے، آپ کا نام باقی رہے، آپ کا خاندان باقی رہے. خدا نے ڈیزائن ایسے کیا ہے. پھر رشتہ داریاں، پھر آپس کے تعلقات، یہ تمام چیزیں کیا ہیں؟ ان کی بنیاد انسانی رشتوں پر قائم ہے، انسانی تعلقات پر استوار ہے. مل کے درود بھیجیے محمد و آل محمد پر. لہذا کہا معاشرتی زندگی میں تمہیں صبر کرنا ہے. اور معاشرتی زندگی میں صبر کے بعد ایک اور مرحلہ توجہ رکھے گا، جس مرحلے کی طرف ہماری توجہ نہیں ہے، اور یہ وہ مرحلہ ہے کہ جو ہمارے بزرگوں نے ہم تک پہنچایا تھا، لیکن زندگی کی دوڑ میں اور زندگی کے جھمیلوں میں ہم اسے فراموش کر بیٹھے. توجہ رکھے گا، ہمارے بزرگوں نے جو مجلس ایصال ثواب دی، ہمارے بزرگوں نے جو قرآن خوانی دی کہ مرحومین کے لیے قرآن خوانی کرو، اس کے لیے کوئی آیت نازل نہیں ہوئی کہ مرحومین کے لیے آیت نازل ہو کے جناب قرآن خوانی کی جائے، مجلس ادا کی جائے. نہیں، یہ بزرگوں کی دی ہوئی وہ امانتیں ہیں جن میں حکمتیں پوشیدہ ہیں، تاکہ تم اپنے امام زمانہ کو یاد کرتے رہو. اور یہ صدقہ ہے امام خمینی کی تعلیمات کا کہ انہوں نے اس دور پرآشوب میں جو سب سے بڑا کام کیا وہ یہ کہ امام زمانہ علیہ السلام کی یاد کو زندہ و تازہ کر دیا. لوگ دلوں سے محو ہوتی جا رہی تھی، صرف لکلکہ زبانی ہو گیا تھا. یعنی اگر میں آپ سے کہوں کہ آپ امام زمانہ کو کتنا یاد کرتے ہیں، تو آپ زیادہ سے زیادہ یہ کہیں گے کہ تین نمازوں کے بعد، یعنی نماز فجر، نماز عصر اور نماز عشاء کے بعد میں امام زمانہ کو یاد کرتا ہوں. یہ کبھی کبھی دعائے سلامتی امام زمانہ. امام زمانہ علیہ السلام کا حق اس سے زیادہ ہماری گردنوں پر ہے. ہماری زندگی مرہون منت ہے. توجہ رکھے گا، صدقہ ہے امام زمانہ کا. یعنی جتنا ہم دوسرے ائمہ کو یاد کرتے ہیں، اس سے زیادہ ہمیں اپنے زمانے کے امام کو یاد کرنا چاہیے، ان سے توسل کرنا چاہیے، ان کے وسیلے سے دعا کرنی چاہیے، ان کے لیے دعائے سلامتی امام زمانہ پڑھنی چاہیے، ان کے وجود پربرکت کے لیے صدقہ نکالنا چاہیے، تاکہ ہم زندہ رہیں. امام کو حیات کی ضرورت نہیں ہے، ہمیں حیات کی ضرورت ہے امام سے. یہی وجہ ہے کہ جمعے کے خطبے میں آپ پڑھتے ہیں، بے یم نہیں روزق الورا بے وجود ہی ثبتت الارض والسماء، اس کے وجود کی برکت سے. وہ بارہواں جو پردہ غیب میں ہے، اس کے وجود کی برکت سے رزق تقسیم کیا جاتا ہے مجھ اور آپ کو. مادی اور روحانی جو رزق مل رہا ہے، کیا کبھی امام زمانہ کا تھینک یو کیا؟ کبھی تشکر کیا؟ کبھی کوئی دو رکعت نماز ان کی نیابت میں ان کی دادی کو، ان کے دادا کو، رسول اللہ کو، ان کے والدین کو ہدیہ کی؟ یہ چیزیں ہیں جو مجھے امام زمانہ سے جوڑتی ہیں. لہذا کہا کہ ایمان لانے والوں تین کام کرنے ہیں، انفرادی زندگی، اجتماعی زندگی اور ولائی زندگی. توجہ رکھیے گا، یہ ولائی زندگی میری تعبیر ہے، قرآن نے اس کو بیان نہیں کیا ہے، لیکن اس امامی زندگی کو جو بین الاقوامی سطح پر رونما ہونے والی ہے اور جس کے خد و خال واضح ہوتے جا رہے ہیں، یعنی امام زمانہ کے ظہور کی راہیں ہموار ہو رہی ہیں، یعنی آپ کی آمد کی خبریں آ رہی ہیں، یعنی آہستہ آہستہ اب ہمیں تیار رہنا چاہیے کہ حاکم دوراں سلطان وقت کی آمد ہے. ہمیں اپنے آپ کو، کردار کو آمادہ و تیار رکھنا چاہیے. مل کے درود بھیجیے محمد والے محمد. اگر ایک دفعہ اور مل کے درود بھیجیے عظمت محمد والے محمد. امام خمینی کا کارنامہ یہ تھا کہ جب دین کو افیون بنا دیا گیا تھا، مکتبہ اہل بیت کا یہ شاگرد کھڑا ہوتا ہے قم سے اور کہتا ہے دین سلانے کا نام نہیں، دین صرف نماز اور روزے کا نام نہیں ہے، دین یعنی حکومت یعنی رولنگ پاور یعنی اقتدار یعنی حکومت یعنی بندوں کے نظام زندگی کو ولی خدا کے ہاتھ میں دینا. حاکم وقت کون؟ خدا ہے, لیکن اس کا نمائندہ یا رسول ہے یا پھر امام معصوم ہے. یعنی انسانوں کو انسانوں کی زندگی سے, انسانوں کو انسانوں کی بندگی سے اور بردگی سے نجات دلا کر ان کو خدا کی عبودیت اور بندگی کے قابل بنانا ہے, ان کو امام زمانہ کے قابل بنانا ہے. اس لیے کہ ہم جس دور میں رہ رہے ہیں, ہماری سب سے بڑی ذمہ داری عزیزان گرامی کیا ہے؟ آپ کہیں گے نماز نہیں, روزہ نہیں, حج نہیں, یہ سب ذمہ داری اپنی جگہ, یہ واجب ہے, اس سے کوئی چھٹکارا اور رخصت نہیں ہے انسان کو. اس وقت ہماری سب سے بڑی ذمہ داری نماز کے بعد, روزے کے بعد, حج کے بعد, زکات کے بعد, خمس کے بعد, تولا کے بعد, تبرہ کے بعد, امر بالمعروف کے بعد, نہی عن المنکر کے بعد, دوسرے فرائض کے بعد, واجبات کے بعد, جو سب سے بڑی ذمہ داری ہے عزیزان گرامی, وہ ہے امام زمانہ علیہ السلام کے ظہور کی راہوں کو ہموار کرنا. اگر میں نے اور آپ نے اپنی نمازوں کے ساتھ امام زمانہ کی راہیں ہموار نہ کی, یہ نمازیں کام آنے والی نہیں ہیں. میں امام علی کے زمانے میں نہیں جی رہا ہوں, میں امام حسن کے زمانے میں زندگی نہیں بسر کر رہا ہوں, میری مائیں بہنیں امام حسین یا بعد میں آنے والے آئمہ کے زمانے میں نہیں ہیں. میں اپنے امام وقت کے ساتھ محشور کیے جاؤں گا. یوم کل اناس ندعو کل اناس بامامہم, ہر شخص کو اس کے امام کے ساتھ بلایا جائے گا, مجھے میرے امام زمانہ کے ساتھ بلایا جائے گا. تو اس وقت میری اور آپ کی سب سے بڑی ذمہ داری یہ ہے کہ جس سے ہم غافل ہیں وہ یہ ہے کہ امام زمانہ کی راہوں کو, ظہور کی راہوں کا ہموار کرنا. مل کے درود بھیجے محمد و آل محمد پر. لہذا یہ وہ نقطہ تھا کہ جس کی جانب امام خمینی نے ہمیں متوجہ کیا کہ تشیع آج دنیا میں لیڈنگ پاور کا کردار ادا کر رہی ہے, اپنا حقیقی چہرہ تشیع کا کھل کے سامنے آ رہا ہے. اور آپ کی خدمت میں عرض کروں کہ مل کے درود بھیجے محمد و آل محمد. اس وقت ضرورت یہ ہے کہ عالم تشیع, مکتب تشیع, تعلیمات تشیع آج دنیا کے سامنے کھل کے آ گئی ہیں. اور جتنی عظمت, جتنی شہرت, جتنا اقتدار مکتب تشیع کو اس دور میں ممکن ہوا, میسر آیا, پوری تاریخ میں آپ کو بین الاقوامی سطح پر تشیع کا کردار نظر نہیں آئے گا. کیوں؟ کیونکہ 11 آئمہ کی تعلیمات اور پھر امام زمانہ کی امامت کے سائے میں تشیع اس قابل ہوئی ہے کہ اپنے حقیقی چہرے کو لوگوں کے سامنے لا سکے. تو وہ تین کام کیا ہیں؟ اصبروا وصابروا رابطوا. اس ضمن میں کہ جب تک مائک صحیح ہوتا ہے, میں ابن عباس سے ایک روایت پیش کرنا چاہتا ہوں. مل کے درود بھیجیے محمد و آل محمد پر. شواہد التنزیل ایک اہل سنت کے عالم دین ہیں, ابو القاسم حسکانی, انہوں نے ایک تفسیر لکھی ہے جو تفسیر مولا کائنات کے بارے میں ہے کہ جتنی آیات مولا کائنات کی شان میں نازل ہوئی ہیں ان سب کو انہوں نے اپنی تفسیر شواہد التنزیل میں جمع کیا ہے. وہاں پر ابن عباس سے نقل کرتے ہیں, ابن عباس کہتے ہیں کہ اصبروا وصابروا علی محبت علی ابن ابی طالب, یعنی ہر مسلمان کو چاہیے کہ وہ محبت علی پر صبر کرنے کے لیے آمادہ و تیار ہو جائے. یعنی امام علی کی محبت پر ہمیں صبر کرنا ہے. اس صبر میں در حقیقت کیا, ہمیں صبر کا دامن نہیں چھوڑنا ہے, अभी आपने सुना होगा कि परसों का वाकया है, एक बहुत ही मुस्तरद और मोतबर और यूं कहूं कि मुहिब अहले बैत अहले सुन्नत मुफ्ती आलिम दीन स्कॉलर जनाब फजल मुफ्ती फजल हमदर्द साहब, उन पे कातलाना हमला किया गया है। उसी रात हमारी कॉन्फ्रेंस थी इमाम हुसैन अलैहिस्सलाम के बारे में कि जो हरम इमाम हुसैन से वफद आया हुआ था उनके साथ एक कॉन्फ्रेंस थी, उसमें उन्हें शरीक होना था और ख़िताब करना था। तो उनको किस जुर्म की सज़ा दी जा रही है? उनको इस जुर्म की सज़ा दी जा रही है कि वो मोहब्बत अहले बैत में बोल रहे हैं, तवज्जो रखिएगा, बोल रहे हैं। लिहाजा उनको इससे पहले भी ज़ुल्म सितम के निशाना बनाया गया और इस दफ़ा भी, तवज्जो रखिएगा। ये सिर्फ शिया ही नहीं बल्कि हर वो शख्स कि जो मोहब्बत अली पे कारबंद है उसे मसाइब का सामना करना पड़ेगा, उसे मुश्किलात का सामना करना पड़ेगा। एक और खूबसूरत हदीस हजरत इमाम जाफर सादिक अलैहिस्सलाम से, सबर करो इनफरादी जिंदगी में, सबर करो इज्तिमाई जिंदगी में, राबता बरकरार करो। पांचवें इमाम से पूछा, पहले मैं पांचवें इमाम की रिवायत सुना दूं कि ये जो राबता बरकरार करना है इससे क्या मुराद है, किससे राबता बरकरार करें, किससे राबता उस्तवार करें। इमाम बाकिर अलैहिस्सलाम उस जमाने में फरमाते हैं कि राबता बरकरार करो मा इमामकुमुल मुंतजर, जिसका तुम इंतजार कर रहे हो उससे राबता बरकरार करो। तो अब पता चला वो तीन काम कौन से, इनफरादी जिंदगी में सबर यानी वाजिबात पर सबर, उसके बाद कहा इज्तिमाई जिंदगी में मुआशरती जिंदगी में सबर यानी दुश्मन जो दुश्मनी कर रहा है, रेशत अवानिया कर रहा है, इख्तलाल ईजाद कर रहा है, रखना अंदाजी कर रहा है, तुम्हारे खिलाफ साजिश चल रहा है, तुम्हें मिलजुल कर उसको शिकस्त देनी है। अब यहां पर इनफरादी जिंदगी नहीं कि मैं घर के कोने में बैठ के नमाज पढ़ता रहूं, उम्मत मुस्लिम अगली दुआएं करूं। आज काफिर मुसलमानों से बेहतर है, यानी आज हमें अपने मुसलमान होने पे शर्म महसूस होती है। वो काफिर, वो यहूदी, वो ईसाई, वो दुनिया के रंगीनियों में मस्त नौजवान अमरीकी यूनिवर्सिटी के, वो तो खड़े हों और गज़ा के और रिफा के मजलूम मुसलमानों के लिए आवाज हक बुलंद करें। ना कोई दावतनामा, ना कोई बस, ना कोई लिफाफा, ना कुछ और इन्विटेशन कार्ड, खुद ब खुद इतवार के दिन जमा होते हैं और हर इतवार को जमा होते हैं। ये जो आपको कोलंबिया यूनिवर्सिटी से जो इनकलाब नजर आया अमरीकी तालिबे इल्मों का, अजीज़ाने गिरम, ये क्या है? ये दर हकीकत वो इंसानियत की आवाज थी जिसको उन्होंने महसूस किया। हम मुसलमान, हमें बताना पड़ता है, जगाना पड़ता है, कहना पड़ता है, भाई ये जो मसनूआत लीवर ब्रदर्स की, ये जो तुम ठंडी ठंडी सोडा पी रहे हो, ये जो कोल्ड ड्रिंक पी रहे हो, ये जो चीज़ें इस्तेमाल कर रहे हो, मसरफ मिला रहे हो, ये यहूदी कंपनी की है। बताना पड़ता है, जगाना पड़ता है, कहना पड़ता है, उसके बावजूद भी कानों पर जू नहीं रिंगती। लेकिन वहाँ का ईसाई, वहाँ का नौजवान जो इस्लाम को नहीं जानता लेकिन वो इंसानियत को जानता है, इसलिए कहा कि राबितु इमाम जमाने से राबता बरकरार करो। ये दुश्मन जो तुम्हारे खिलाफ साजिश कर रहा है इसके लिए तुम्हें मिलजुल कर मुत्तहिद होकर काम करना पड़ेगा। और इसके बाद तीसरा मरहला जिंदगी सामने आएगा, वो है विलाई यानी इमामी, यानी दर हकीकत वो मरहला जिंदगी कि जिसमें तुम्हें इमाम से जुड़ना है। यही वजह है कि हजरत इमाम मोहम्मद बाकिर अलैहिस्सलाम इरशाद फरमाते हैं, एक दफा और मिलकर दुरूद भेजिए मोहम्मद व आले मोहम्मद, फरमाते हैं अपने इमाम जमाने से राबता बरकरार करो। इमाम खुमैनी का कारनामा यह था कि उन्होंने इमाम ज़माना की याद का इहया किया है, जिंदा किया है। आज हमारी मस्जिदों में जवान, हमारी जमातों में जवान, हमारी अंजुमनों में जवान नज़र आते हैं, बारिश नज़र आते हैं, अहले नमाज और रोज़ा नज़र आते हैं, अहले अमर बिल मारूफ व अनिल मुनकर नज़र आते हैं, हक को हक बादल को बादल कहने वाले नज़र आते हैं। जिंदाबाद जिसको कहना है उसे जिंदाबाद कहते हैं, जिससे मुर्दाबाद कहना है उसे मुर्दाबाद कहते हैं। अजीज़ नगरमी, अभी आपने देखा आपके यहाँ पाकिस्तान में बहुत से मुर्दे ऐसे हैं, बहुत से गुजर जाने वाले ऐसे हैं जो सियासी तौर पर जिनको आज तक जिंदा रखा गया है और उन मुर्दों के नाम पर जिंदा जो खा रहे हैं, जो कमा रहे हैं, उनको दर हकीकत उनका बैंक बैलेंस कैसा है तब जो रखेगा। बेनजीर सिफत लोगों को मकतूल कर दिया जाता है, नमरूद के खानदान के जरदारियों को हुक्मरान बना दिया जाता है। अजीज ने गिरामी, कुछ लोगों को सियासी तौर पर जिंदा रखा जाता है, लेकिन ये जिंदा रखना सियासी तौर पर उसके नाम पर मजलूम पाकिस्तानी अवाम को गिदों की मानिन तुम नोच नोच कर घसीट घसीट के खाओ, ये कुछ और होता है। और अगर देखना यह है कि दिलों में जिंदा होना किसे कहते हैं, तो उसको आयतुल्ला इब्राहिम रईसी कहा जाता है कि जहां पर खिदमत, जहां पर अवाम के लिए फलाह बहबूद करने वाला यह सैयदजादा दर हकीकत 3 साल की सदारत में एक दिन छुट्टी नहीं करता और अवाम के लिए निकलता है, इसको दिलों में जिंदा रखना कहते हैं। और यही वजह है कि आज दुश्मन इसी मोहब्बत अहले बैत से खौफजदा है कि कहीं ऐसा न हो कि ये मोहब्बत अहले बैत सुन्नियों के दिलों में, आम मुसलमानों के दिलों में, मसीहियों के दिलों में दर हकीकत घर करती चली जाए। लेकिन ये होगा और हो के रहेगा और हो रहा है, तवज्जो रखिएगा। मैं आपको एक मिसाल देता हूँ, अल्लामा तीजानी समावी, बहुत बड़ा नाम है आलम तशय्यो का, अहले सुन्नत थे, शिया हो गए, किताब लिखी, सुम्मा एहतदई तो फिर मैं हिदायत पा गया, यकीनन आपकी नज़र से गुजरी होगी, नहीं गुजरी खरीदिए, अपने अहले सुन्नत भाइयों को दीजिए। उन्होंने वो किताब अपने एक सुन्नी स्कॉलर को दी, उससे कहा कि तुम ये किताब पढ़ो। वो समझ गया कि ये मुझे मेरे अकीदों को थोड़ा सा हिलाना चाह रहा है, मुतजल्जल करना चाह रहा है। उसने कहा तुम पढ़ो। उसने कहा मुझे मालूम है कि तुम ये किताब मुझे क्यों दे रहे हो, तुम चाहते हो कि थोड़ा सा मेरा झुकाव तुम्हारी तरफ हो जाए। खैर, उसने एहतराम में वो किताब ले ली, कुछ अरसे बाद किताब वापस कर दी, किताब जैसी थी वैसी ही वापस कर दी। अल्लामा तीजानी समावी ने पूछा कि बताओ तुमने किताब पढ़ी? उसने कहा कि नहीं, मैंने किताब नहीं पढ़ी, लेकिन मैं फिर भी शिया हो गया हूँ, मैं फिर भी शिया हो गया हूँ। उसने कहा तुम्हें किस चीज़ ने शिया किया? ना तुमने कोई आयत पढ़ी, ना रिवायत पढ़ी, ना कोई दलील पढ़ी, ना कोई एहतजाज पढ़ा, ना कोई मुनादरा देखा। तुम इस किताब को पढ़े बगैर, जिसमें मैंने बरसों मेहनत की है, दलाइल दिए अहले सुन्नत को, अहले सुन्नत की किताबों से कि विलायत अली हक है और रसूल के बाद अली हक है और उसी पर ईमान लाना होगा, और अली की मोहब्बत ना हो तो इंसान कुफर की मौत मर जाता है, तो कहा कि तुम किस चीज़ के जरिए से शिया हो गए? उसने कहा शैयातनी गज़्ज़तुन, मुझे गजा में मजलूम अवाम की मदद करने वाले उन नामारी हाथों ने, उस ताकत ने मुझे शिया कर दिया जो गजा की मदद कर रही है। वो सुन्नी आलिम होकर, सुन्नी स्कॉलर होकर देख रहा है कि गजा की हिमायत करने वाले कौन है, आज आलम कुफर के मुकाबले लड़ने वाले कौन है। यही वजह है मैंने कहा आज अमरीकी यूनिवर्सिटी में लोग इस्लाम को पूछ रहे, इस्लाम क्या है, तशय्यो क्या है, अली कौन है, हुसैन इब्ने अली क्यों करबला में कत्ल किए गए, आज सवाल किया जा रहा है, तहकीक की जा रही है। अज़ीज़ाने गिरामी, वो बज़ाहिर मादियत के नशे में गर्क नौजवान को कुरान पढ़ रहा है, वो मुतवज्जे है, इसीलिए कहा कि राबितु अपने इमाम ज़माना का राबता बरकरार करो। यही वो चीज़ है जिसके इमाम खुमैनी ने दर हकीकत कहा कि हमें और आपको इमाम ज़माना के लिए काम करना है। हम जो हुकूमत बना रहे हैं, हुकूमत इस्लामी, ये दुनिया में जहाँ जहाँ बनेगी, ये दर हकीकत पेश खेमा है इमाम ज़माना की हुकूमत का और इमाम ज़माना के ज़हूर का। जैसे ही मौला आएंगे, ये अलम दर हकीकत उनके हाथ में दे दिया जाएगा। मिलकर दुरूद भेजिए मोहम्मद वाले मोहम्मद का। इस बेरू आइए वो छठे इमाम की रिवायत सुनाऊँ मैं। छठे इमाम क्या कह रहे हैं? सब्र करो इंफरादी ज़िंदगी में, सब्र करो इज्तिमाई ज़िंदगी में, सब्र करो अपनी मुआशरती ज़िंदगी में, और राबता बरकरार करो। अब देखिए, और ये रिवायत जो है मैं तफसीर आयाशी से और बिहारुल अनवार की जिल्द नंबर 24 से, ये एड्रेस लिख के लाता हूँ ताकि बच्चों के जहन में रहे कि हवाओं में बातें नहीं कर रहा हूँ, किताब देख के आया हूँ, रिवायत देख के आया हूँ, उसको बयान कर रहा हूँ। इमाम सादिक अलैहिस्सलाम फरमाते हैं इस्बरु अला अल ईदा फीना, हम अहले बैत की मोहब्बत में, हमारी विलायत की राह में तुम्हें अजियत व ईज़ा दी जाएगी, तुम्हें सताया जाएगा, तुमसे हक हयात छीना जाएगा, तुम पर अरसे ज़िंदगी तंग किया जाएगा। इस्बरु अलल अदा फीना, हम अहल बैत की, हमारी विलायत की राह में तैयार रहो कि तुम्हें अजियत होगी। अजय नगर में हम परेशान हो जाते हैं ना, हमारा कोई अजीज बेदखल कर दिया जाए, वहाँ किसी मशरक़ी वस्ता के किसी मुल्क से उसको निकाल दिया जाए, हम परेशान हो जाते हैं। रिवायत में है कि मोमिनों पर इससे ज़्यादा सख्त आने वाला है। हम एक गर्मी से परेशान हो जाते हैं, लोड शेडिंग से परेशान हो जाते हैं, कोई हमारा अजीज होना चाहिए, ऐसा नहीं कि नहीं होना चाहिए, होना चाहिए। जो जुल्म पाकिस्तान में हो रहा है, अफसरशाही इस्टेब्लिशमेंट कर रही है, उस पर सरापा एहतजाज होना चाहिए। हमारा कोई अगर भाई बेदखल कर दिया जाता है, जॉब से निकाल दिया जाता है, हमें महसूस होना चाहिए, हमें उसका एहसास होना चाहिए, लेकिन इससे ज़्यादा हमें तैयार रहना चाहिए। इमाम कह रहे हमारी विलायत की राह में तुम पर मुसीबतें आएंगी, इस बार वहाँ तुमने डट जाना है, वहाँ सबर करना है, सबर का दामन नहीं, इस्तकामत दिखानी है, पाए सवाद में लग्जिश नहीं आनी चाहिए। दूसरी चीज़ वह साबिरू, रावी कहता है कुल तो वो साबिरू, साबिरू का क्या मतलब है, यानी मौला इज्तिमाई सतह पर, मुआशरती सतह पर एक दूसरे के हाथ में हाथ देकर कैसे सबर करें। इमाम ने कहा काला अदुवकुम मावलीयकुम, अपने इमाम के साए में अपने दुश्मन से जंग करना। ये जो मैं कह रहा हूं कि हमें उस विलाई जिंदगी की तरफ, दो चीजें तो हमें मालूम थी, इंफरादी जिंदगी हम जानते थे, इज्तिमाई जिंदगी सोशल लाइफ हम जानते थे, लेकिन ये विलाई जिंदगी ये क्या है, ये इमाम के साथ है। उसके बाद रावी कहता कुल तो राबित हूं, मैंने कहा इमाम राबता किससे बरकरार करें, बताइए किससे राबता उस्तवार हो, यानी हमारे ताल्लुकात की बुनियाद किस पर होनी चाहिए, अगर किसी से राबता जोड़े तो किस बुनियाद पर, राबता तोड़े तो किस बुनियाद पर, कोई तो क्राइटेरिया, कोई तो मयार, कोई तो मीजान, कोई तो कसौटी होनी चाहिए। इमाम फरमाते हैं अल मुकामु मा इमामकुम, तुम अपने इमाम का दिफा करो और उनके लिए कमर बस्ता हो जाओ। मिलकर दुरूद भेजिए मोहम्मद वाले मोहम्मद का। इमाम है जमाने के लिए, इनफरादी जिंदगी नमाज पढ़ रहे, रोजा रख रहे हैं, वाजिबात पर सबर कर रहे हैं, हराम काम आता है उस पर सबर करते हैं कि ये काम अंजाम नहीं देना। इज्तिमाई जिंदगी क्या है, यानी अब हमें अपनी इनफरादी जिंदगी की खोल से निकलना होगा और हाथों में हाथ देना होगा, प्यार और मोहब्बत के साथ एक दूसरे के साथ, जिस तरह एक टीम होती है, चेन वर्क होता है, टीम वर्क होता है, उसी तरीके से तशय्यो को एक चेन वर्क की मानिंद काम करना होगा। किसी मौके में मैंने मिसाल दी थी, यहाँ पर मिसाल दे दूँ ताकि बात और वादे हो जाए। तस्बीह के दाने आपने देखे होंगे, तस्बीह को देखा होगा आपने, तस्बीह में तीन चीज़ें हैं, दाने, वो डोरी और एक उस पर गिरा। अगर ये डोरी टूट जाए, गिरा खुल जाए, तस्बीह के दाने बिखर जाएंगे। तस्बीह की आन, तस्बीह की शान और तस्बीह की जान यह है कि वो डोरी में दाने पिरे हुए हो, न सिर्फ पिरे हुए बल्कि उन पे गिराह भी लगी हो। तवज्जो रखिएगा, विलायत अली हमशियों को जोड़ने वाली वो डोरी है कि जिसने दुनिया के तमाम अली वलीउल्लाह कहने वालों को तस्बीह के दानों के मानिंद अली की विलायत के साथ जोड़ दिया है, विलायत के साथ जोड़ दिया है। लिहाजा हमें इस तरीके से अमल करना होगा, आपस में छोटे छोटे नज़ा को भुलाना होगा, इख्तलाफात को भुलाना होगा, और बड़े मकसद के लिए यानी इमाम ज़माना के लिए हमें तैयार होना होगा। अभी तो मुश्किलात शुरू नहीं हुई हैं। रिवायत में मिलता है लतगर बोलना, यानी तुम्हें छाना जाएगा, जैसे छलनी में आटा छाना जाता है, खालिस आटा नीचे रह जाता है और जो ना खालिसियत होती है, जो छिलके और जो कचरा होता है, वो छलनी के ऊपर रह जाता है। इमाम ज़माना के इनकलाब के लिए छाना जाएगा। खालिस कौन है, नारा लगाने वाले अकीक के शिया, नारा विलायत लगाने वाले शिया, जी आइम्मा के नामों को चूमने वाले शिया, हैदर हैदर की आवाज़ें मुँह से अजीब अजीब तरीके से लगाने वाले शिया, नहीं हकीकी शिया। लिहाजा अहले बैत ने कहा कि हम अहले बैत की विलायत की राह में साबित कदम रहो, और यही चीज़ इमाम खुमैनी ने बताया कि आज हमें उनकी राह, उनकी तालीमात की हक्कानियत पर यकीन होता जा रहा है कि ये इमाम ज़माना अज्जलल्लाहु तआला फ़र्जो शरीफ की ताईद और नुसरत के बगैर मुमकिन नहीं था। اتنا بڑا انقلاب اور اتنے بڑے دشمن کو مات کرنا اور ان سے جنگ کرنا کہ تمام دنیا کی طاقتیں آج بھی ولایت اہل بیت کے خلاف جمع ہیں، لیکن یہ مذہب تشیع ہے کہ جو در حقیقت لوگوں کو متوجہ کر رہا ہے کہ حق کہاں ہے اور سعادت و نجات کہاں ہے۔ مل کے درود بھیجیے محمد و آل محمد۔ ایک دفعہ اور مل کے درود بھیجیے عظمت محمد و آل محمد۔ تو ہمیں انفرادی زندگی معلوم ہے، اپنی زندگی میں آپ کی جاب ہے، آپ کا گھر ہے، آپ کا خاندان ہے، آپ کے بچے ہیں، آپ کی رشتہ داریاں، آپ کے تعلقات ہیں، آپ کی سیر و تفریح ہے، آپ کی گروسری ہے، آپ کی خرید و فروخت ہے، آپ کی انفرادی زندگی۔ اجتماعی زندگی یعنی یہاں پہ ہم بیٹھے ہیں یا ہم دو اجتماعی زندگی کو کنسیڈر کر رہے ہیں، ایک مسجد جو جوڑ رہی ہے اور ایک مجلس ادا، یہ دونوں جوڑنے والے ہیں۔ توجہ رکھ، نماز جماعت بھی مومنین کو جوڑتی ہے اور مجلس ادا بھی لوگوں کو جوڑتی ہے۔ ہر شخص اپنے مقام و منصب کو پایا جاتا رہ کر مسجد میں آ جاتا ہے، ہر شخص اپنے مقام و منصب کو، اپنے یوں کہوں کہ تعلقات دنیاوی کو چھوڑ کر تر کر کے امام حسین کی مجلس میں آ جاتا ہے۔ یہ دونوں مجلس ادا اور مسجد خدا ہمیں جوڑنے والی ہے۔ خوب، یہاں سے ہماری اجتماعی زندگی کا آغاز ہوتا ہے۔ اور پھر کہا رابطوں، رابطہ برقرار کرو امام زمانہ سے۔ یہ جو میں نے آپ کی خدمت میں ایک جملہ عرض کیا کہ اگر نماز و روزہ و حج و زکاۃ و خمس و جہاد و تولی و تبرک اور امر بالمعروف و نہی عن المنکر کے بعد اگر میرے دل میں امام زمانہ کے لیے کوئی جذبہ پیدا نہ ہو کہ میں کچھ کروں امام کے لیے، معذرت کے ساتھ، معذرت کے ساتھ، معذرت کے ساتھ، ایسی نماز آپ کے منہ پہ مار دی جائے گی۔ یہ وہی نماز ہوگی جو ابو موسیٰ اشعری گھر کے حجرے میں بیٹھا پڑھ رہا تھا، وہاں علی کے مقابلے میں دشمن ننگی تلواریں لے کر موجود تھا، یہ جمعے کے دن ناخن کاٹ رہا تھا۔ ہماری وہ نمازیں جو امام زمانہ کی یاد سے آری اور خالی ہوں، ہماری وہ مجلس ادا، ہماری وہ مجلس اجر ثواب جہاں پہ امام زمانہ کا تذکرہ نہ ہو، وہ ابو موسیٰ اشعری کی اور اسی جیسے دوسرے مقدس نما تاریخ میں موجود افراد کی ان نمازوں کی مانند ہے جو علی کو چھوڑ کر جمعے کے دن مستحبات انجام دے رہے تھے۔ ایسی نمازوں کا کوئی فائدہ نہیں، ایسے مستحبات کا کوئی فائدہ نہیں، ابو موسیٰ اشعری کے منہ پہ مار دی جائیں گی۔ علی کو چھوڑ کر نمازیں، ولایت کو چھوڑ کر در حقیقت مستحبات، لہذا وہ نمازیں، وہ روزہ، وہ حج، وہ زکوٰۃ، وہ خمس، وہ جہاد، وہ تولی، وہ تبرع، وہ امر بالمعروف، وہ نہی عن المنکر، وہ عزاداری، وہ ماتم، وہ مجلس، وہ جلوس، وہ گریہ، وہ آہ و بکا، وہ سیاہ لباس پہننا، اگر امام زمانہ کی یاد کے ساتھ نہ ہو کہ امام زمانہ مجھ سے خوش ہوں، امام زمانہ کے ذریعے سے میں مجلس ادا کے ذریعے سے امام زمانہ کے راہیں ہموار کروں، معذرت کے ساتھ، ایسی نماز کا کوئی فائدہ نہ ہوگا۔ تاریخ میں بہت سے ایسے یا حسین کرنے والے تھے، رونے والے تھے، گریہ کرنے والے تھے، لیکن ان کے گریے کا کوئی سبب نہیں۔ ایسے ہی ایک مقدس شخص تھا، اتنا مقدس کہ خدا کی حمد و ثنا کے علاوہ کوئی لفظ اپنی زبان پہ نہیں لاتا تھا، صرف خدا کی حمد و ثنا۔ اسے پتہ چلا کہ امام حسین علیہ السلام شہید کر دیے گئے ہیں پیاسے۔ اس نے کہا بدبخت یزید، تو نے کیا کیا حسین کو، نواز رسول کو پیاسا شہید کر دیا۔ بعد میں ملامت کرتا ہے یہ ملعون اپنے آپ کو، کہتا ہے تو نے، اپنے آپ کو مخاطب کر کہتا ہے تو نے خدا کی حمد و ثنا کے علاوہ کوئی کلمہ اپنی زبان پہ جاری کیا، توبہ کر۔ تاریخ میں ایسے مقدس نما بہت گزرے ہیں، کوفے میں رونے والے بہت تھے، جناب زینب کے خطبے میں، جناب امام سجاد کے خطبے میں، ان کا رونا، ان کا ماتم، ان کا شور و شیون کام نہیں آئے گا۔ اسی طرح وہ نمازیں جو امام زمانہ کی یاد کے لیے ہمیں آماد و تیار نہ کریں دیدن گرامی۔ یہی وجہ ہے کہ آج حق کھل کے سامنے آ گیا ہے، جتنا حق کھل کے سامنے آ رہا ہے دشمن کا پروپیگنڈا اتنا ہی زیادہ بڑھتا چلا جا رہا ہے۔ جب بھی کوئی چیز مارکیٹ میں عوام کی فلاح و بہبود کے لیے آتی ہے تو فوراً سے نقال اور جعلی ادویات بنانے والے فوراً میدان عمل میں آ جاتے ہیں۔ صرف مثال دے کے گزر رہا ہوں، پہلے کبھی بیان کر چکا ہوں، डब्बा वही, पैकिंग वही, कलर वही, शीशी वही, लेबल वही जी, एक्सपायर डेट वही, सब कुछ वही, पता भी वही जो ओरिजिनल कंपनी का है। लेकिन जो चीज़ नहीं है वो शीशे में महदूद, वो सब्सटेंस या वो महलूल है या वो सीरप है जो मौजूद नहीं है, उसमें गड़बड़ है। आज तशय्यु की हक्कानियत को लोगों तक पहुंचने से रोकने के लिए दुश्मन खड़ा है, या अल्लाह यारी जैसे मुनाफिक तरीन अफराद, यासिर हबीब जैसे मुनाफिक तरीन अफराद, कि जो दर हकीकत अमरीकी डॉलरों और पाउंड्स के चलने वाले चैनलों के जरिए से जाली तशय्यों को बजाहिर के जनाब ये तशय्यों का नाम ले रहे हैं, लेकिन उलमा के खिलाफ, फुकहा के खिलाफ, खादिमीन अहले बैत के खिलाफ, सैयदों के खिलाफ बदतरीन गंदी जबान इस्तेमाल कर रहे हैं। इससे पता चल जाता है ये कोई अहले बैत की खिदमत करने वाले नहीं थे, ये बिल्कुल वही लोग थे कि जिनके ऊपर से नकाब नहीं उतरी थी आज उतर गई। ये बिल्कुल वही सफीन का मैदान है कि जहां अली कुरान नातिक के मुकाबले में कुरान सामित को नेजों पे बुलंद किया जा रहा है। क्या कहा अली के साथ खुश मुकद्दस खवारिज ने, ला नुहारिब बिल कुरान, हम कुरान से जंग नहीं करेंगे कुरान अली के मुकाबले में। अली ने कहा मैं कुरान सामित हूं, कहा कि नहीं करेंगे, मजबूर किया अली को सुलह पर, तलवार रखने पर। ये वही दर हकीकत अफराद हैं जो एक तरफ मजलूमियत अहले बैत और यूं कहूं कि हक्कात अहले बैत का नारा लगाते रहे, लेकिन आज इनकी कली खुल के सामने आ गई है। जो उलमा फुकहा अहले बैत की तालीमात के मुताबिक इस दौर में इमाम के अमीन है, इमाम के नायब है, उनके खिलाफ गंदे तरीन जबान इस्तेमाल की जा रही है। राबित इमाम से राबता बरकरार करना है, इमाम से राबता बरकरार करने के लिए हमें अपनी राह का तायुन करना होगा। अजीज़ाने गिरामी, आज हम ऐसे दौर में जी रहे हैं जहां हक बहुत खुल के सामने आ गया है। पहले आज से 30 साल 40 साल पहले जब होता था तो हम सोचा करते थे ऐसा होगा वैसा होगा पता नहीं क्या होगा। आज फितने इतने बढ़ते चले जा रहे हैं कि आर्टिफिशियल इंटेलिजेंस AI दर हकीकत इतने नाजुक और जरीफ तरीके से काम कर रही है कि आने वाले वक्तों में आपको किसी फाहिशा के बराबर ला के खड़ा कर दिया जाएगा। आपकी आवाज, आपकी शक्ल, आपका जिस्म, आपकी आवाज, आपकी सौत, आपका जिस्म लाकर एक बदतरीन मंजर के साथ आपको खड़ा कर दिया जाएगा। और देखने वाले ये कहेंगे कि जनाब यानी इतनी टेक्नोलॉजी आगे बढ़ गई है कि मैं इस वक्त बहरहाल मैं इससे ज़्यादा गुफ्तगू नहीं कर सकता आर्टिफिशियल इंटेलिजेंस पर के जो है इससे ज़्यादा जो है वो क्या हो सकता है, लेकिन जो बच्चे जानते हैं वो जानते हैं इससे ज़्यादा ज़माना ख़तरनाक आने वाला है, फितने आने वाले हैं। इमाम ज़माना से राबता बरकरार करना है, इमाम ज़माना को अपनी ज़िंदगी में लेकर आइए, याद कीजिए, अपनी नमाज शब में उनका नाम लीजिए, दुरूद व सलाम उन पर भेजिए, उनकी तरफ से सदका दीजिए, उनकी तरफ से नमाज पढ़िए, उनके वालदैन के लिए नमाज पढ़िए, उनकी तरफ से ज्यारतें पढ़िए, उनकी तरफ से ज्यारत पर जाइए, उनकी तरफ से ज्यारत नामे पढ़िए अजीज़ाने गिरामी, और मोहब्बत के पैगाम को लोगों तक पहुँचाइए। फुकहा मराजे के राह पर साबित कदम रहते हुए हमें इमाम ज़माना से करीब तर होने की ज़रूरत है। यही वो चीज़ थी कि जिसको इमाम खुमैनी ने हमारे सामने बयान किया। आज इमाम खुमैनी नहीं है, लेकिन आज उनकी दी हुई तालीमात यानी कुरान अहले बैत की तालीमात जो इस मौजूदा दौर की ज़बान में जदीद नस्ल की लैंग्वेज में पेश की जा रही है हमारे सामने मौजूद है। हम कोकाफ की दुनिया में नहीं रहते जहां परियों की कहानियों से बच्चों को बहलाया जा सके। आज का बच्चा सवाल करता है, अगर आपने लॉजिक के साथ उसका जवाब नहीं दिया वो बिगड़ जाएगा। अपनी फैमिलीज़ को वक्त दीजिए, अपने बच्चों को वक्त दीजिए, अपनी मसाजिद को पुर कीजिए, अपनी इमाम बारगाहों को, अपने मेम्बरों को, अपनी आज़ादारी को अजन ग्रामी याद रखिएगा। ये मुहर्रम बहुत कीमती मुहर्रम है। इस वक्त दुश्मन की पूरी कोशिश यही है कि इमाम ज़माना की याद को कम किया जाए, लिहाजा आपस के ताल्लुकात में इख्तलाल ईजाद किया जाएगा, रखनांदाजी की जाएगी, मोमिनीन को लड़ाने की कोशिश की जाएगी। हर वो आवाज़, हर वो कलम, हर वो बयान, हर वो मिंबर, हर वो मस्जिद, हर वो मदरसा, हर वो मेहराब के जहाँ से तफर्रुके की आवाज़ है उसको वहीं उसका गला घोंट दें। इस वक्त तशय्यु को बहुत ज़रूरत है और ये हम सब की जिम्मेदारी है कि जब हम मजलिस-ए-इसाले सवाब में आते हैं تو پھر یہاں سے وہ نور لے کر اٹھیں، امام زمانہ کی یاد لے کے اٹھیں کہ جو ہمیں حیات دینے والی ہے، ہمیں نجات دینے والی ہے. مل کے درود بھیجیے محمد وال محمد پر. لہذا امام سے رابطہ برقرار کرنا ہے، کوشش یہ ہونی چاہیے کہ ہر شخص امام سے ایک عہد کرے. وہ عہد یہ ہو کہ مولا میں آپ کی ولایت پر ثابت قدم رہوں گا. وہ عہد یہ ہونا چاہیے کہ مولا آپ کی تعلیمات و فرامین پر عمل پیرا ہوں گا. مولا یہ ہونا چاہیے کہ اپنی زندگی کو آپ کی خواہش کے مطابق، آپ کی تعلیمات کے مطابق گزاروں گا. لہذا مجلس ادا کہ جو در حقیقت ہم سے مطالبہ کرے کہ ہم صرف فاتحہ پڑھ کے نہ چلے جائیں بلکہ ہم اپنی زندگی کو چینج کریں، ہم اپنی زندگی کو تبدیل کریں، اور اگر ہماری توجہ اب تک کہیں اور تھی تو ہم ولایت کی طرف اپنی توجہ کو مبذول کریں، ولایت کی سمت دیکھیں، ولایت کے محور پر اپنی زندگی گزاریں. اور یہی کربلا والوں کا پیغام تھا، یہی تاریخ میں ان تمام افراد کا پیغام تھا کہ جنہوں نے در حقیقت آپ کی خدمت میں عرض کروں کہ اس ولایت کی راہ کو زندہ رکھا ہے. اصبروا وصابروا ورابطوا. کربلا میں دیکھنا ہے تو ہمیں یہ تینوں عرصہ زندگی کربلا میں نظر آتے ہیں کہ صبر کرنے والے صبر کر رہے ہیں، تیر و تبر کھا رہے ہیں، تلواریں کھا رہے ہیں، لیکن اپنے امام سے رابطہ منقطع ہونے نہیں دے رہے، اپنے امام کو تنہا نہیں کر رہے. ایک صحابی جاتا تھا، جب دوسرے صحابی اس کے جنازے پہ پہنچتے تھے کہ ایڑیاں رگڑ رہا ہوتا تھا تو کہتا تھا اسی کا بہادہ میں تمہیں وصیت و سفارش کر دوں، حسین ابن علی کو تنہا نہ چھوڑنا. یعنی زندگی کا اختتام ولایت کی راہ پر امام کے دفاع میں ہونا چاہیے.